नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। मानवाधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवाधिकार दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष डिसेम्बर 10 तारीकका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको नारा हाम्रो अधिकार हाम्रो भविष्य र अहिले रहेको छ। मानवाधिकार प्रत्येक व्यक्तिको अनिवार्य अधिकार हो र यो अधिकारको रक्षा गर्नु सबैको दायित्व पनि हो। मानवाधिकार र लोकतन्त्रको मूल मर्म भनेको प्रत्येक व्यक्तिले स्वतन्त्रतापूर्वक समानता र गरिमामा आधारित जीवनयापन गर्न पाउनु हो। मानवाधिकारले सबैलाई अभिव्यक्ति, विश्वास र विचारको स्वतन्त्रता, शिक्षा, स्वास्थ्य सेवा र न्यायको पहुँच सुनिश्चित गर्दछ। आजको यो सन्दर्भमा नेपालमा मानवाधिकारको अवस्था, यसका विभिन्न आयामका सन्दर्भमा आज हामी एकजना मानवाधिकार कर्मी, वरिष्ठ मानवाधिकार कर्मी चरण प्रसाईसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। चरण प्रसाईजी, स्वागत छ यहाँलाई कार्यक्रममा। अब आज अन्तर्राष्ट्रिय मानवाधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आजको यो सन्दर्भमा नेपालको अहिलेको अवस्थालाई लिएर अवस्थालाई कसरी मानवाधिकारको दृष्टिकोणमा कसरी हेर्न सकिन्छ?
धन्यवाद छ रविनजी। सर्वप्रथम त आज यो 76 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको उपलक्ष्यमा तपाईँ लगायत सम्पूर्ण श्रोताहरूमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आजको दिनले यो मानवाधिकारको जुन सर्वव्यापी ता छ अथवा हाम्रो घर घरमा मानवाधिकारको सन्देश जुन पुग्नुपर्ने हो र हरेक व्यक्तिले चाहिँ आफ्नो मानवाधिकार रक्षा गर्ने जुन एउटा संकल्प लिनुपर्ने दिन हो, यसको अवसरमा तपाईँहरू सबैलाई चाहिँ म हार्दिक रूपमा शुभकामना दिन चाहन्छु। तपाईँको प्रश्न आउँदाखेरि चाहिँ रविनजी एउटा के छ भने समग्र रूपमा चाहिँ मानवाधिकार को स्थिति हामीले मूल्याङ्कन गर्ने हो भने अहिलेको अवस्था सन्तोषजनक छैन। मानवाधिकारको व्यापक रूपमा हननहरू भइरहेछ। अहिले पीडितहरू न्यायको निम्ति छटपटै छन्। न्याय पाएर अहिले राज्यले अन्याय गरेको अनुभूति उनीहरूले महसुस गरिरहेका छन्। त्यस अर्थमा पनि यो अहिलेको जुन मानवाधिकारको जुन अवस्था हो, नेपालको जुन अवस्था हो, त्यो सन्तोषजनक नभएको हामी मान्न सक्छौँ। र अर्को कुरा के छ भने हामीसँग यो मानवाधिकारलाई वास्तवमा एउटा संस्थागत रूपमा, संवैधानिक रूपमा आयोग पनि गठन भएको छ। विभिन्न आयोगहरू, विभिन्न संवैधानिक आयोगहरू, त्यसमध्ये पनि मानवाधिकार आयोगको जुन हरेक व्यक्तिको यो हरेक नागरिकको चाहिँ मानवाधिकारको सुरक्षा र त्यसको प्रवर्धन गर्ने जुन यसको जिम्मेवारी हो र उसले जति पनि मानवाधिकारका मुद्दाहरू छन् अथवा त्यसमा परेका उजुरीहरू छन् त्यसमा कारवाहीको निम्ति सरकारलाई जुन उसले सिफारिस गर्ने गरेको छ र वर्षपछि एउटा प्रतिवेदन पनि उसले बुझाउने गरेको छ, त्यो प्रतिवेदनहरू चाहिँ वास्तवमा कार्यान्वयन नभएको, सिफारिसहरू कार्यान्वयन नभएको अवस्था चाहिँ अहिलेको हो भन्ने चाहिँ मलाई लाग्छ।
भनेपछि अब अहिले मानवाधिकार नेपालको सन्तोषजनक नभएको कुरा उल्लेख गर्नुभयो। जब द्वन्द्व हिंसा चर्किन्छ त्यो बेला चाहिँ मानवाधिकारको अनुगमन, मानवाधिकार हनन भएका कुराहरू आउँछन्। तर सामान्य अवस्थामा चल्दाखेरि चाहिँ मानवाधिकारले खासै त्यो चर्चा पाउँदैन। तथापि अब यहाँले भन्नुभयो जति पनि सिफारिसहरू सम्बन्धित निकायहरूले गरेका छन् त्यसको कार्यान्वयन नहुँदा चाहिँ मानवाधिकार हनन गर्ने प्रवृत्ति चाहिँ बढ्दै गएको छ, यो चाहिँ नेपालको मुख्य समस्या हो भनेर। अब यसमा चाहिँ कस्तो देखिन्छ? अब जसरी कार्यान्वयन हुनुपर्ने हो, कार्यान्वयनमा चाहिँ कुन कुन पक्षको कमजोरी देखिन्छ? किन कार्यान्वयनको अवस्थामा हामी सन्तुष्ट हुन सकेका छैनौँ? कार्यान्वयन किन हुन सकिरहेको छैन त?
यो वास्तवमा भन्नुहुन्छ भने यो हाम्रो प्रतिबद्धताको कमी हो। हामी अन्तर्राष्ट्रिय रूपमा चाहिँ हामी विभिन्न संयुक्त राष्ट्रसङ्घको विभिन्न महासन्धि अभिसन्धि सम्झौतामाथि हामी पक्ष राष्ट्र भएका छौँ र अन्तर्राष्ट्रिय रूपमा तपाईँ हामीले हेर्यौँ भने चाहिँ हाम्रो नेपालको मानवाधिकारको प्रतिबद्धता एकदमै उच्च छ तर त्यो जब व्यवहारमा उतार्ने यहाँ अवसर पाउँछन् अब तत्काल सरकारहरूले अवसर पाउँछन् उनीहरूले चाहिँ त्यसलाई व्यवहारमा उतार्दैनन् र व्यवहारमाथि त्यसलाई उतार्नुमाथि सरकारले जहिले पनि उदासीन भइरहेको अवस्थाबाट चाहिँ यो आजको स्थिति आएको हो र वास्तव भन्नु छ भने जुन एउटा हामीले एउटा परिवर्तन ल्यायौँ लोकतान्त्रिक गणतन्त्र मुलुकमा स्थापित भयो त्यो मानवाधिकारको जगमै भएको यो लोकतान्त्रिक गणतन्त्र हो तर यसको जुन एउटा धरातल हो अथवा यसको जुन फाउन्डेसन हो त्यसलाई आज विश्वले चाहिँ जुन लोकतन्त्रलाई अगाडि बढाउन खोजिरहेको छ त्यो भनेको चाहिँ हामीले हाम्रो लोकतन्त्र लोकतान्त्रिक भविष्यको भविष्यलाई पनि कमजोर नजानी जानी नजानी कमजोर पार्दैछौँ भन्ने कुरा चाहिँ सत्ताले अथवा सत्ताको पाकडोर सम्हाल्ने व्यक्तिहरूले चाहिँ त्यसको अनुभूति नगरेको कारणले अथवा त्यसको महसुस नगरेको कारणले त्यसलाई इन्टरनलाइज नगरेको कारणले आजको यो अवस्था भएको हो भन्ने चाहिँ मलाई लाग्छ रविन्द्र.
अब भनेको अब सरकार पक्षबाट जति यो विषयमा अब विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जसरी एउटा पक्ष राष्ट्रका हिसाबमा नेपालले सरकारले सम्झौता गर्छ सहमति गर्छ त्यो अनुसारको कार्यान्वयन चाहिँ यहाँ हुन सकेन जसका कारण चाहिँ मानवाधिकार चाहिँ कुन मानवाधिकारको जुन खालको परिभाषा छ त्यो चाहिँ लागू हुन सकेन भन्ने धारणा यहाँको. अब सँगै अब अहिले कसरी मानवाधिकार चाहिँ पूर्ण मानवाधिकार हुन सकेन अब यो विषय पनि होला. अब मैले अघि नै उल्लेख गरेँ द्वन्द आदि अवस्थामा चाहिँ मानवाधिकार हनन भएका विषयहरू बाहिर आउँछन् तथापि सामान्य अवस्थामा चाहिँ नआउने प्रवृत्ति हामी कहाँ छ. अब कस्तो खालको मानवाधिकार हननको विषय अहिले भनौँ न मानवाधिकार कस्ता कस्ता विषयहरू अहिलेका सवाल हुन सक्छन्.
मानवाधिकारको हननको विषय कुरा गर्ने हो भने हामीले विभेद रहितको समाज है सामाजिक न्याय होइन यो द्वन्द पीडितहरूको अधिकारको कुरा उनीहरूको न्याय सत्य परिपूरण र यो मुलुकमा फेरि विगतको जस्तो द्वन्द नदोहोरियोस् भन्ने सुनिश्चितताको कुरा जस्ता कुराहरू र यो सीमाङ्कित जुन वर्गहरू छन् जो चाहिँ एकदमै यति पिछडेका छन् कि उनीहरूको चाहिँ यो राज्यमा जुन उनीहरूको पहुँच छैन उनीहरूको अन्याय सुन्ने कतै पनि उनीहरूको चाहिँ त्यस्तो किसिमको एउटा क्षमता छैन ती व्यक्तिहरू चाहिँ आज एकदमै अन्यायमा परेको र उनीहरूले चाहिँ राज्यले नै अन्याय गरेको जुन महसुस गरेको अवस्था छ त्यो अवस्थालाई चाहिँ राज्यले चिन्नुपर्ने जरुरी छ. म रविन्द्रजीलाई एउटा के अनुरोध तपाईँ मार्फत श्रोतालाई के अनुरोध गर्न चाहन्छु भने हाम्रो राज्य भन्नुहोस् अथवा विगतका जति पनि सरकारहरू छन् उनीहरू कतिको असंवेदनशील भइरहेको छन् र त्यो असंवेदनशीलता चाहिँ उनीहरूले अब टुटाउनु पर्छ भन्ने हाम्रो एउटा माग हो. म के पनि भनिरहेको छु भन्नुहुन्छ भने हाम्रो मानवाधिकारको मापन तपाईँले हेर्नुभयो भने जस्तै अब नन्दप्रसाद अधिकारी जसले चाहिँ 334 दिनसम्म न्यायको निम्ति सत्याग्रहमा बस्दाखेरि अथवा अनवरत रूपमा अनसन गर्दाखेरि 334 दिनसम्म पनि उहाँले न्याय नपाए पछि चाहिँ उहाँले बिहे अथवा उहाँको मृत्यु भयो होइन. भनेपछि एउटा व्यक्तिले न्याय खोज्दाखेरि मृत्यु हुनु त्यो हाम्रो न्याय अथवा न्याय भन्नु छ त मानवाधिकारको स्थिति कस्तो छ भन्ने पनि दर्शाउँछ. त्यस्तै उहाँको श्रीमती अहिले पनि तपाईँको उहाँ गुजेर जानुभएको पनि 10 वर्ष हुन आइसकेको छ. उहाँको श्रीमती गङ्गामाया अधिकारीले पनि आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्याको लागि न्याय उनीहरूको लागि अहिले पनि उहाँ सत्याग्रहमा हुनुहुन्छ। उहाँको श्रीमानले छोडेर गएको जुन एउटा बिरो हो त्यसलाई अहिले पनि उहाँले चाहिँ अगाडि बढाइरहनु भएको छ। भनेको तात्पर्य के छ भने त्यस्तै अन्य धेरै यो मुलुकमा द्वन्द पीडितहरू छन्, यो महिला हिंसामा परेका पीडितहरू छन्, बालबालिकाहरू जो उनीहरू जो बालबालिकाको जुन मानवाधिकार उल्लङ्घन भएका व्यक्तिहरू अथवा बालबालिकाहरू हुन् अथवा महिला यो दलित समुदायहरू हुन्, उनीहरू सबै वर्गहरू जसलाई चाहिँ राज्यले प्रमुखता अथवा प्राथमिकता दिएर हेर्नुपर्ने हो र यो मुलुकको भविष्यमा चाहिँ यो मानवाधिकार संस्कृतिको विकास गर्ने जुन क्रम हो त्यसलाई चाहिँ अलिकति अनदेखा गरेको जस्तो मलाई लाग्छ।
अब हामी लोकतन्त्रको बाटोमा छौँ, एउटा लोकतान्त्रिक मुलुक को रूपमा अगाडि बढ़िरहेका छौं। यो सन्दर्भमा अब अहिले देखिएका जुन खालका यहाँले प्रसंगहरू उल्लेख गर्नुभयो, मानवाधिकार सम्बन्धी अझै पनि द्वन्द पीड़ितहरूले न्याय पाएका छैनन्, उनीहरूको परिपूरणको अवस्था अझै हुन सकिरहेको छैन, अब यो सन्दर्भमा यसले हाम्रो लोकतन्त्रलाई चाहिँ कति भनौ न समृद्ध बनाउँछ, अब यी कुराहरूले लोकतन्त्रमाथि कस्तो प्रभाव पार्छ?
एकदमै प्रभाव पार्छ किनभने हाम्रो लोकतन्त्रको भविष्य भनेकै मानवाधिकारमा तपाईँले चाहिँ लोकतन्त्रले चाहिँ कति सम्बोधन गरेका छ, हरेक नागरिकलाई चाहिँ यो मानवाधिकारको अनुभूति कतिको दिएछ, यो हाम्रो संविधानले नै ग्यारेन्टी गरेको जुन सम्मानपूर्वक बाँच्न पाउने जुन अधिकार हो त्यसलाई चाहिँ राज्यले कतिको सम्बोधन गरेको छ भन्ने कुराले चाहिँ त्यसले चाहिँ कुराले चाहिँ यो कुराले चाहिँ तपाईँको माने राख्छ। र यो तपाईँले जुन कुरा उठाइरहनु भएको छ जस्तो हाम्रो भविष्यको कुरा लोकतन्त्रको लोकतान्त्रिक यो दिगो भविष्यको जुन सुनिश्चितताको कुरा, यो अहिले तपाईँले के हेर्नुभयो के हेर्नुहुन्छ भने अहिले यो द्वन्द्वकालीन घटनाहरूलाई सम्बोधन गर्न संक्रमणकालीन न्याय जुन हो त्यो चाहिँ अहिलेसम्म पनि थापी छ। तपाईँको हाम्रो मुलुकमा यो विस्तृत शान्ति सम्झौता भएको यो मङ्सिर 5 गते गएको मङ्सिर 5 गते केही 18 वर्ष पुगिसकेको छ तर अहिलेसम्म त्यसको त्यो सम्बोधन भएको छैन। र अहिले पनि तपाईँको योभन्दा अगाडि 2-2 आयोगहरू पनि बन्यो, सत्य आयोग र देवता समिति छानबिन आयोग 2-2 आयोगहरू बने तर ती 2-2 आयोगहरूले पनि काम गरेनन्। सिफारिस समितिहरू बने, ती सिफारिस समितिको असफलताले नै ती आयोगहरू काम नगरेका हुन् किनभने उनीहरूले एकदम सक्षम निष्पक्ष र विश्वसनीय व्यक्तिहरू चाहिँ त्यहाँ पुर्याउन सकेनन्। त्यस्तै अहिले तपाईँको यो ओम प्रकाश मिश्रको त्यो अध्यक्षतामा 5 सदस्यीय यो तपाईँको सिफारिस समिति सरकारले गठन गरेको छ। अब यो सिफारिस समितिले कस्तो काम गर्छ यो सबैले यो सबैको ध्यान अहिले त्यतापट्टि केन्द्रित छ किनभने उसले गर्ने काम जुन हो अथवा उसले गर्ने सिफारिस जुन हो त्यो सिफारिस गएका जुन अध्यक्ष लगायत 10 जुन सदस्य 10 पदाधिकारी जुन हुन्छन् ती पदाधिकारीहरूले यो द्वन्द्वकालीन घटनाहरूलाई चाहिँ अथवा संक्रमणकालीन न्यायालय सम्बोधन गर्न सक्ने सक्षम व्यक्ति पठाउँछन् कि पठाउँदैन अथवा सिफारिस गर्छन् कि गर्दैनन् भन्ने चाहिँ अहिले सबैको ध्यान चाहिँ त्यतातिर आकर्षित भएको छ। म यो किन भनिरहेको छु भने भन्नुहुन्छ भने रविनजी तपाईँ मार्फत यो चाहिँ सम्बन्धित निकाय सरकारले यदि सुनिरहेको छ भने यो सिफारिस समितिलाई असफल हुनुको छुट छैन। यो असफल हुनु भनेको चाहिँ यो राष्ट्रप्रति चाहिँ एउटा ठुलो एउटा धोका हो, होइन पीडितको न्यायप्रति चाहिँ उसले चाहिँ एउटा ठुलो धोकाधारी गरेको यो मान्न सक्छु। यो भविष्य यो राष्ट्रको लोकतान्त्रिक भविष्यमाथि नै खेलबाड गरेको हुन्छ। त्यसैले गर्दाखेरि अहिलेको माहौल चाहिँ तपाईँको अन्तर्राष्ट्रिय निकाय होस्, द्वन्द्व पीडितहरू हुन्, मानवाधिकारवादीहरू हुन्, उनीहरूले सतर्कता साथ यो प्रक्रिया अगाडि बढेकोले किनभने यो तेस्रो संशोधन भइसकेपछि यो यसको संक्रमणकालीन न्याय सम्बन्धी जुन ऐन हो त्यसको तेस्रो संशोधन भइसकेपछि यसमाथि एउटा आशाको किरण पलाएको थियो, यसलाई यो प्रक्रिया अब अगाडि बढ्छ र यो संक्रमणकालीन न्याय टुङ्गिन्छ भन्ने धेरै ठुलो आशा जागेको अवस्थामा चाहिँ यो यसका सरकारवालाहरूले चाहिँ यसलाई सतर्कतापूर्वक यसलाई चाहिँ तपाईँको स्वागत गरेका छन् र थिए पनि. तर अहिलेको जुनसँग यो सिफारिस समितिले जसरी एउटा सर्ट लिस्ट भन्छन् अङ्ग्रेजीमा, तर यो शिक्षित व्यक्तिहरूको छनौट जुन गरेर चाहिँ एउटा लिस्ट पठाएको जो सार्वजनिक गरेको छ र पाँच दिनको सूचना दिएको छ, त्यसमा चाहिँ केही कुराहरू अथवा कसैको प्रतिक्रियाहरू छ कि भनेर सूचना जुन जारी गरेको छ, यो लिस्ट हेर्दाखेरि चाहिँ त्यति आशालाग्दो अवस्था चाहिँ छैन. फेरि यो संक्रमणकालीन न्याय फेरि टनियाउने अथवा यसलाई फेरि अगाडि बढ्न नदिने कुरा चाहिँ फेरि हुन सक्छ भन्ने चाहिँ आशंका उत्पन्न भएको छ. म यो किन पनि भनिरहेको छु भने रविन्दी, अब यो संक्रमणकालीन न्याय अथवा यो द्वन्द्वका समयमा भएका जति पनि घटनाहरू छन् त्यसलाई निरूपण गर्नको लागि यो आयोग नै मुख्य कडी हो. यो आयोग तपाईँको ऐन जतिसुकै राम्रो बनाउनुहोस् तर त्यसलाई अगाडि बढाउने, त्यसलाई फङ्सन गर्ने त्यो आएका पदाधिकारीहरू कमजोर होइन, उनीहरूले जुन एउटा भन्नुहोस् कुनै प्रभाव होइन बाह्य प्रभावबाट चाहिँ उनीहरू प्रभावमा पर्न सक्ने खालका व्यक्तिहरू त्यहाँ गयो भने फेरि हाम्रो यो संक्रमणकारी न्याय हो त्यो चाहिँ फेरि तपाईँको चाहिँ त्यसै थाचिरहन्छ. र अब यो मलाई के लाग्छ भन्नुहुन्छ भने यो यो सिफारिस समितिको लागि भन्नुहोस् अथवा सरकारको लागि यो अन्तिम अवसर हो. यो 18 वर्षसम्म नभएको अब नटुङ्गेको प्रक्रिया फेरि अरू यो यो टुङ्गिने नअवस्था आयो भने चाहिँ नेपालमा चाहिँ मानव अधिकारको सङ्कट ती नेपालमा निम्किन्छ भन्ने चाहिँ मलाई लाग्छ. त्यसको लागि पनि यो सिफारिस समिति एकदमै सचेत हुनुपर्छ. यो सिफारिस समिति चाहिँ एउटा यो इतिहासमा चाहिँ एउटा इतिहास चाहिँ उसलाई माफ नगर्ने अवस्थामा यो सिफारिस समिति नपुगोस् भन्ने पनि हाम्रो चाहिँ अनुरोध छ भन्ने म चाहन्छु.
अब संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सबै दलहरू सहमत भएका छन्, त्यसैको फलस्वरूप यो सम्बन्धी विधेयक संसदबाट पारित भएको छ र अहिले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका लागि प्रक्रिया अघि बढ़िरहँदा त्यहाँ चाहिँ एउटा सक्षम व्यक्तिहरू आउनु पर्यो जसले चाहिँ 18 वर्षसम्म यो थाती रहेको यो संक्रमणकालीन न्याय सम्बन्धी विषयहरू चाहिँ टुङ्गोमा पुर्याउन सकुन् ती पदाधिकारीहरूले भन्ने यहाँको सवाल छ. अब 18 वर्षसम्म यो समस्यादेखिको अब अहिलेका पदाधिकारीहरू अब यो प्रक्रियाको चरणमा आइरहँदा अब उनीहरूले दिनुपर्ने प्राथमिकताहरू र उनीहरूलाई सबै क्षेत्रबाट सहयोग प्राप्त हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ.
अब यो सिफारिस समितिले कस्ता व्यक्तिहरू चाहिँ सिफारिस गर्छन्, कस्ता व्यक्तिको नियुक्ति सरकारले गर्छ होइन, अनि ती व्यक्तिहरू कति विश्वसनीय हुन्छन् त्यसमा निर्भर गर्छ. तपाईँको त्यही व्यक्ति छानेर पठाएर अथवा नियुक्ति गरेर मात्रै यो प्रक्रियालाई औपचारिकता मात्रै दिएर चाहिँ यो प्रक्रिया अगाडि बढ्न सक्दैन. यो संक्रमणकालीन न्याय भनेको चाहिँ यसको पूर्व शर्त भनेको चाहिँ विश्वसनीयता हो. यदि यो सिफारिस समितिले नै विश्वसनीयता गुमाउने गरी व्यक्तिहरूको तपाईँको छनौट गरेर सिफारिस गर्यो भने यो प्रक्रिया फेरि अवरुद्ध हुन्छ. हेर्नुहोस्, यो प्रक्रिया फेरि अगाडि बढ्दैन. यो प्रक्रिया अगाडि नबढ्नु भनेको तपाईँले भने जस्तै राजनीतिक दलले सहमति गरेर यो प्रक्रिया अगाडि बढाउने, उहाँहरूले जुन एउटा शारीरिक रूपमा प्रतिबद्धता गर्नुभयो र ऐन संशोधन गरेर यसका प्रक्रियालाई अगाडि बढाउनु भयो, त्यो चाहिँ तपाईँको उहाँको त्यो जुन प्रक्रिया अगाडि बढोस् भन्ने यदि उहाँको राम्रो मनस्थाय हो भने यो प्रक्रिया चाहिँ अगाडि बढ्दैन. त्यस कारणले गर्दाखेरि चाहिँ उहाँले राजनीतिक एउटा हस्तक्षेपमा अथवा प्रभावमा अब आउने आयोगलाई पनि तपाईँको त्यही प्रभावमा राखिरहने चाहिँ उहाँहरूको मनस्थाय छ भने चाहिँ हामीले भन्ने केही पनि छैन रविन्दी. तर मुलुकको भविष्यको निम्ति चाहिँ उहाँहरू चाहिँ चिन्तित हुनुपर्छ, यो सिफारिस समिति पनि चिन्तित हुनुपर्छ, यो राजनीतिक दलका शीर्ष भनिएका नेताहरू पनि चिन्तित हुनुपर्छ. र तब हामी सबै चिन्तित छौँ नै, तर चिन्ता कसले गर्नुपर्ने हो त्यो चिन्ता गर्ने चिन्ता नगरिदिएपछि वास्तवमा पनि हुन्छ नि यो 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 स्थिति यस्तै हामीले यो यो त आरोप लाउने स्थिति आउने आउने थिएन होला जस्तो लाग्छ।
भनेपछि जसरी अब संक्रमणकालीन न्यायालय टुङ्गोमा पुर्याउन अब यो विधेयक सबै दलहरूको सहमतिमा पारित गरियो, त्यसरी नै अब सत्य निरूपण तथा मेलमिलाप आयोग र यसमा आउने नयाँ पदाधिकारीहरूलाई चाहिँ सबै दलहरूले चाहिँ सहयोग गर्नुपर्छ, जसबाट चाहिँ यो 18 वर्षसम्म टुङ्गोमा पुग्न नसकेको विषय चाहिँ टुङ्गोमा पुग्न सक्छ।
एकदमै हो, एकदमै हो, यो हाम्रो सबैको यो यो जिम्मेवारी हो। हामी सबैले यो अन्तर्राष्ट्रिय समुदाय लगायत जुङ्गा पिँढी मानवतावादी तपाईँ पत्रकारहरू र राजनीतिक दलका दलहरू र विगतमा जुङ्गागत जो पक्षहरू थिए उनीहरू समेतले यसलाई सहयोग गरेर सबैले काममा काँध हालेर चाहिँ यो आयोगलाई हामीले अब बन्ने आयोग सक्षम आयोग या त विश्वसनीय आयोग बन्ने जुन अवस्था सृजना भयो भने त्यसलाई चाहिँ हामीले सबैले सहयोग गरेर अगाडि बढाउनु पर्छ र यो विषयलाई चाहिँ यो यो आयोगको समयावधि 4 वर्ष राखेको छ, 4 वर्ष अगाडि नै हामीले यसलाई यसलाई अन्तिम अवस्थामा पुर्याउने एउटा एउटा तार्किक निष्कर्षमा पुर्याउने कि अवस्था मिलो भन्ने पनि म तपाईँ मार्फत
हस् चरण प्रसादज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
पनि यो महत्वपूर्ण आज जुन यो विश्व मानवाधिकार दिवस हो, यो विश्व मानवाधिकार दिवसको अवसरमा नेपालको मानवाधिकारको स्थिति र अहिले मानवाधिकारमा अड्किएका विषयहरूमा चाहिँ तपाईँ रवि पोखरेलजी र रेडियो नेपालले जुन अवसर दिनुभयो त्यसको लागि म हार्दिकमा धन्यवाद दिन चाहन्छु।
हस्, हामी कुराकानी गर्दैथ्यौं एकजना मानवाधिकार कर्मी चरण प्रसाईसँग, विशेष गरी आज अन्तर्राष्ट्रिय मानवाधिकार दिवस का रूपमा विभिन्न विश्वभरि मनाइँदैछ, यो नेपालमा पनि यो दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। यो सन्दर्भमा नेपालमा अहिलेको मानवाधिकारको अवस्था, यसमा भइरहेका प्रयास र विशेष गरी संक्रमणकालीन न्याय सम्बन्धी विभिन्न भएका न्यायलाई टुङ्गोमा पुर्याउन भइरहेका प्रयासको सन्दर्भमा सन्दर्भलाई लिएर हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।
चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं